مومن برکت کا مہینہ پھر آ گیا ہے مومن برکت کا مہینہ بخشش کا ہے نجات کا انمول خزینہ رمضان مبارک رمضان مبارک.
الحمد للہ الذی جعلنا من المتمسکین بالقرآن الکریم وبولاية امیر المؤمنین وائمة المعصومین علیہم السلام. درود پڑھیں محمد والے محمد علیہ السلام. تمام تر تعریفیں خدا بزرگ و برتر کے لیے. درود و محمد اور اہل بیت محمد علیہ الصلوۃ والسلام کی ازواج مقدسہ پر حمد ہے اس خدا کی جس نے ہمیں اور آپ کو مولا متقیان علی ابن ابی طالب علیہ الصلوۃ والسلام اور دیگر ائمہ کی ولایت سے متمسک کیا. توحید کے باب میں کی جانے والی گفتگو آہستہ آہستہ صفات خدا کے منزل پر آ چکی ہے, اور آج ہم اختصار کے ساتھ چند گزارشات کر کر اپنی گفتگو کو عدل سے جوڑ دیں گے. صفات خدا یعنی کہ پروردگار عالم کی جو صفات ہیں وہ اس کے عین ذات ہیں, جو کہ خدا کی عین ذات ہیں. وہ خدا کی ذات سے جدا کوئی اور شے نہیں ہے. یوں نہیں ہے کہ وہ علم کے ساتھ عالم ہے, حیات کے ساتھ حی ہے, قدرت کے ساتھ قادر ہے. نہیں, وہ بذات قادر ہے, بذات حی ہے, بذات عالم ہے. اور ہر صفت کی بازگشت ان تین صفات کی طرف ہی ہوتی ہے. ازلی ہے, ابدی ہے, مدرک ہے, سمیع ہے, بصیر ہے, حکیم ہے, غنی ہے. اس کی ذات بسیط ہے, اس میں کسی قسم کا کوئی رد و بدل, کوئی انکریمنٹ ڈیکریمنٹ, کسی قسم کی کوئی تبدیلی واقع نہیں ہو سکتی. یہاں سے ہماری گفتگو ایک نئے رخ کی طرف جائے گی, یعنی کہ اب سمجھنے کے لیے ہم خدا کی صفات کو منقسم نہیں کریں گے. ایسا نہیں ہو سکتا کہ خدا کی ذات کو تقسیم کیا جا سکے, ممکن نہیں ہے. سمجھنے کے لیے, اپنے سمجھنے کے لیے, آسان کرنے کے لیے مختلف انداز سے ہم اس کو, اس ذات کو, ان صفات کو دیکھیں گے. کچھ صفات صفات ذات کہلائیں گی اور کچھ صفات صفات فعل کہلائیں گی. صفات ذات وہ ذات ہوں گی کہ جو کہ اس کی ذات سے ظاہر ہیں, وہ صفت جو اس کی ذات سے ظاہر ہے. علم ہے, اس کی ذات سے ظاہر ہے, جب سے ہے تب سے وہ ظاہر ہے. وَعْلِمَ بِمَا كَانَ قَبْلَ أَن يَكُونَ, اور جانتا ہے اشیاء کو ان کے ہونے سے پہلے. اللہ علیم بذات صدور, دلوں کے حال کو جانتا ہے. اچھا, یہاں ایک اور نقطہ عرض کرتا چلوں, ذات صدور کیا ہے؟ ایک وہ علم ہے کہ جو کہ آپ جانتے ہیں اور سینوں میں ہے, آپ جانتے ہیں کہ آپ کو یہ چیز معلوم ہے, لیکن ہم بیان نہیں کرتے, کسی کو نہیں بیان کرتے. اور ایک وہ علم ہے کہ جو آپ کو معلوم ہے لیکن آپ کو نہیں معلوم کہ وہ آپ کو معلوم ہے, اس کو کہیں گے یہ اللہ علیم بذات صدور, خدا وہ بھی جانتا ہے. ٹھیک ہے, جو بھی آپ خود نہیں جانتے اور کچھ عرصے بعد ایکسپلور کریں گے, خدا یہ بھی جانتا ہے. تو کب سے جانتا ہے؟ اشیاء کو, اشیاء کے ہونے سے پہلے جانتا ہے. اچھا, ہونے سے پہلے جاننے کا کیا مطلب ہے؟ یعنی عالم ہے, علیم ہے ان اشیاء کے علم کو, ان اشیاء کی حقیقت کو ان کے ہونے سے پہلے جانتا ہے. لیکن ابھی وہ اشیاء خلق نہیں ہوئی ہیں, تو جب وہ خلق ہوں گی, ہاں جب وہ مخلوق کو خلق کرے گا, تو یہ خلاقیت اور خلق کرنے کی صفت جو ہے وہ اس کی فعل سے ظاہر ہوگی. اس سے پہلے قدرت رکھتا ہوگا, لیکن چونکہ خلق نہیں کیا تو آپ خالق نہیں کہیں گے. لیکن ان کے خلق ہونے سے پہلے ان کی حقیقت کو وہ جانتا تھا, عالم تھا, علم رکھتا تھا. ٹھیک ہے, تو صفت ذات وہ ذات ہو جائیں گی جو کہ اس کے ذات سے ظاہر ہیں, اور جو صفات فعل ہیں وہ اس کے فعل سے ظاہر ہیں. مثال کے طور پہ لطف خداوندی ہے, توفیق ہے, تو توفیق وہ ہر وہ فعل کے جو خدا بندوں کی بہتری کے لیے انجام دے, مخلوق کی بہتری کے لیے جو فعل انجام دیا جائے وہ توفیق ہے. تو یقیناً فعل انجام دیا جائے, تو جب انجام دیا جائے گا تو یہ جو صفت ہے وہ اس کے فعل سے ظاہر ہوگی. ٹھیک ہے, اسی طریقے سے ایک اور بحث ہے فلاسفہ کے اندر بھی اور متکلمین کے اندر, کہ ارادہ پروردگار, ارادہ جو ہے وہ صفت ذات ہے یا صفت فعل ہے. یہاں ایک سوال اٹھتا ہے. تو उसकी एक छोटी सी एग्जांपल देकर अगर मैं आपको समझाऊं, मिसाल के तौर पे इस वक्त आप सब लोग मुझे देख रहे हैं, इस तस्वीर को देखिए, ठीक है, अच्छा मेरे साथ को देखिए। अभी आपने इरादा किया तस्वीर से अपनी नज़र को, जैसे ही हमने कहा मेरे साथ को देखिए, ज़रा बयान कर सकेंगे कि आपके इरादा करने और इस आँख के यहाँ उठने के दरमियान में कितना फासला था? ये आपका इरादा है और आपका फ़ेल है कि जिसके दरमियान में आप फासला कैलकुलेट नहीं कर सकेंगे। तो जो इस इरादे का खालिक है, तो उसका इरादा गोया फ़ेल, कोई फासला नहीं है। तो इरादा यानी फ़ेल है खुदा, उसने इरादा किया वो हो गया, कौन फयाकून, कोई बिला फसल। तो इरादा भी फिर इस अंदाज़ में हम सिफात फ़ेल में से लेंगे, ज़ात में से नहीं लेंगे, ठीक है। अच्छा, फिर एक चीज़ है मशीयत, इरादा और मशीयत ये दो अलग बहसें हैं, इनमें फ़र्क है। इरादा परवरदिगार यानी कि क़ज़ा इलाही, यानी कि जो इरादा किया वो हो, कौन फयाकून, हो जाएगा। मशीयत वो चाहता है कि ऐसा हो, वो चाहता है कि सब के सब मखलूक जो है वो जन्नत में हो, जहन्नम में कोई ना जाए। वो चाहता है कि बंदा, मेरा बंदा जो है वो गुनाह ना करे, वो चाहता है। हैं, ऐसा है कि खुदा चाहता है कि हम गुनाह करें? खुदा नहीं चाहता, लेकिन बंदे गुनाह करते हैं, तो ये क्या है? किसी ने छठे इमाम से पूछा कि मौला ये इरादे और फ़ैल में, इरादे में और मशीयत में फ़र्क है, तो आपने जवाब में बस एक सवाल किया कि बोल ये बताओ कि जब तुम किसी काम का इरादा करते हो तो क्या कहते हो कि अल्लाह ने इरादा किया तो मैं ये काम करूँगा या अल्लाह ने चाहा तो मैं ये करूँगा? माशा अल्लाह, शाह मशीयत की बात करते हैं, नहीं कि अगर अल्लाह ने चाहा तो मैं ये काम करूँ। अगर अल्लाह ने इरादा किया तो फिर आपका इरादा और आपकी चाहत, क्या वो आपकी चाहत को देखकर इरादा करेगा? फिर तो आप उसके इरादे से हिल नहीं सकते। हाँ, तो खुदा की मशीयत है, खुदा ने चाहा, खुदा चाहेगा तो मैं ज़रूर ये काम करूँगा। बस, तो सिफात फ़ैलिया और सिफात ज़ातिया, इसी तरह से सिफात को हम एक और अंदाज़ से भी देखते हैं, यानी कि सिफात जमाली और जलाली। जमाली सिफात वो सिफात हैं कि जो कि उसकी सिफात से, उसकी ज़ात से ज़ाहिर हैं, चाहे वो ज़ाती हो चाहे वो फ़ैली हो, मतलब उसकी ज़ात से ज़ाहिर, उसका ज़हूर होता है। सिफात जलालिया वो होंगी जो कि उससे, जिसकी उसकी ज़ात उससे कवी है, उससे बुलंद है, जल्ला जलालहू, उसकी शान बुलंद है कि वो ऐसी सिफत का हामिल हो। यहाँ एक और नुक्ता अर्ज़ करता चलूँ, क्योंकि यकीनन माशाल्लाह अहले इल्म जो है मेरे दर्स में, लेक्चर में मौजूद हैं, तो मुझे मुश्किल बात करने से कोई मसला हुआ नहीं है अभी तक, अल्हम्दुलिल्लाह आगे भी नहीं होगा। मिसाल के तौर पे एक छोटी सी बात करने लगा, हम कहते हैं खुदा राज़िक है, रिज्क देता है। हमने जैसे ही रिज्क कहा, आपके जहन में क्या आया? यकीनन इफ्तार करके आए हैं सर, तो खुदा रिज्क है, रोटी, क्या रोटी रिज्क है? रोटी गंदम से आई है, गंदम रिज्क है? गंदम तो खुद मोहताज रिज्क है, कि अगर गंदम को रिज्क ना मिले तो गंदम जो है वो परवान नहीं चढ़ सकती। जिसको रिज्क हम समझ रहे हैं वो तो खुद मोहताज रिज्क है, कि अगर खुदा उसको रिज्क ना दे, उसका हिस्सा ना दे, तो वो निशोनुमा नहीं पा सकती। तो फिर रिज्क क्या है? अल्लाहुम्मा रज़ुक्ना ईमानन सादिकन व लिसानन ज़ाकिरन व क़ल्बन ख़ाशिअन। ये कौन सा रिज्क मांग रहे हैं आप ज़ोहर की नमाज़ के बाद? हमें सच्चे सादिक ईमान का रिज्क दे, ज़िक्र करने वाली ज़बान का रिज्क दे, हैं, क़ल्बन ख़ाशिअ, डरने वाले कल्ब का रिज्क दे। ये तमाम की तमाम फ्यूज़ बरकत आप खुदा से सवाल कर रहे हैं, रिज्क के उन्वान से सवाल कर रहे हैं। अरेबिक में रिज्क का एक मतलब हिस्सा हुआ करता है, ठीक है, हिस्सा। यकीनन मेरा वजूद जो है एक तबीयी वजूद है, मेरा जिस्म और जिस्मानियत के हामिल हैं हम, तो कुछ हमारी ज़रूरतें जिस्मानी होंगी, कुछ ज़रूरतें रूहानी होंगी। इस जिस्म ने यहाँ मिट्टी में मिलना है, ठीक है, कमाल तो रूहानी कमाल हासिल होना है। तो यकीनन जब खुदा से कुछ सवाल किया जाएगा, तो जैसे सूरह फुरकान में इबादुर रहमान की खसूसियात में भी ये बयान किया गया कि वो जो दुआ करते हैं, अपनी दुआ को ज़ाया नहीं करते और बेहतर दुआ करते हैं, और बहुत ही ऐसी दुआ करते हैं जो ड्यूरेबल, जो बहुत ज़्यादा मुनफरद बख्श हो, ठीक है, कि जनाब आप जो हैं कि मुझे जॉब हो जाए, हाँ मेरा ये वाला काम हो जाए, तो छोटी छोटी बात, अब क्या चीज़ मांग रहे हैं आप खुदा से? तो सिफात जमाली और सिफात जलालिया वो सिफत के जो कि खुद से बुलंद हो। और अगर हम खुदा को ये वाला राग़ से समझें कि बस اتنا رازق ہے کہ دو روٹی دے دیتا ہے ہمیں, تو پھر شاید قرآن سے آواز یہی آئے گی, سبحان اللہ ما یوصفون, یہ جو صفات بیان کر رہے ہیں خدا ان سے, اس سے بری ہے, سبحان ہے, پاک ہے. اب یہاں سے ہم اپنی گفتگو کو شرک کی طرف لے کر جاتے ہیں. تو شرک کہاں سے شروع ہوتا ہے, کب شرک شروع ہو جاتا ہے, کب توحید کی حدیں جو ہیں وہ ختم ہو جاتی ہیں؟ اور یقیناً جب ہم شرک کی بات کرتے ہیں تو اس وادی کے اندر جو ٹرانسپورٹیشن ہوتی ہے وہ دونوں محلوں سے ہوتی ہے, کچھ یہاں سے بھی جاتی ہے اور کچھ دوسری طرف سے بھی چلی جاتی ہے. بہرحال تو شرک ہے کیا, شرک کی تعریف کیا ہے؟ احدیت کا انکار شرک ہے, ٹھیک ہے, کسی کو شریک کر لینا اس کی ذات میں شرک ہے. صمدیت کا انکار, بہت سارے مطالب ہو سکتے ہیں, میں کچھ کسی وجہ سے یہ چیزیں لکھ رہا ہوں یہاں پہ. صمدیت کا انکار جو ہے وہ شرک ہے. صمدیت کیا ہے؟ صمد کیسے کہتے ہیں؟ جس میں جو بے نیاز ہو, ٹھیک ہے, اسپیس نہ رکھتا ہو, اپنی حاجت نہ ہو اس میں کہ یہ میں یہ اس لیے رکھ رہا ہوں کہ یہ ہوگا, اس کی ضرورت نہیں ہے کوئی, بے نیاز ہے. ہاں, پوری دنیا مل کر اس کو کوئی فائدہ نہیں پہنچا سکتی, ٹھیک ہے, بے نیاز. بے نیازی کسے کہیں گے آپ؟ صمدیت, صمد ہے. کسی بھی انداز سے ذات واجب کے لیے علت کا قائل ہونا, کون سی علت؟ جو کہ خود علت العلل ہے, اس ذات کے لیے علت کا قائل ہو جانا, ٹھیک ہے, اس کو مجبور سمجھ لینا, ہیں, ید اللہ مغلولہ جیسے یہودی کہتے تھے. تو یہ تمام کی تمام چیزیں شرک. یہ تو بہت بڑی بڑی باتیں ہیں نا. ایک روایت کی طرف چلتے ہیں, اصول کافی کی جلد نمبر 2 کے اندر, 4 کے اندر, سوری, باب و شرک کے اندر یہ روایت موجود ہے, جہاں پر سوال کیا گیا چھٹے امام سے, پوچھا کہ مولا شرک کیا ہے؟ تو قریب ہی ایک سنگریزا تھا, آپ نے وہ اٹھایا, یا ایک روایت میں کہ کھجور کی گٹھلی تھی وہ اٹھائی اور کہا کہ دیکھو جو اس گٹھلی کو سنگریزا کہے یا سنگریزے کو گٹھلی کہے اور پھر اس کو عقیدہ بنا لے تو یہ یہاں سے شرک شروع ہو جاتا ہے. ادنا ترین شرک جو ہے وہ یہ ہے کہ گٹھلی کو کنکر کہیں یا کنکر کو گٹھلی کہیں اور پھر اس کو عقیدہ بنائیں, تو یہاں سے جو ہے وہ شرک شروع ہو جاتا ہے. کیوں؟ اس لیے کہ آپ نے ظلم کیا. شرک, شرک کیا ہے؟ ان شرک لظلم عظیم. تو آپ نے کسی شے کے حق پر ظلم کیا, جو اس کی حق, جو اس کا حق تھا وہ نہیں دیا, تو گویا کیا کیا؟ ظلم کیا. تو آپ اس وادی میں داخل ہو گئے. اب یہاں پر سوال یہ آتا ہے کہ شرک کن کن انداز سے کیا جاتا ہے؟ تو یہاں ہم دیکھتے ہیں کہ شرک در افعال خدا, یعنی کہ انسان عالم ایجاد میں تدبیر خدا کی, غیر خدا کی, جسے ہم کہتے ہیں تاثیر استقلالی پر اعتقاد رکھتا ہو. استقلال کے کیا معنی ہے؟ استقلال کے معنی ہے کہ بغیر کسی مداخلت کے, اس کو کسی کی ضرورت نہیں ہے, وہ محتاج نہیں ہے کسی کا. یوں نہیں ہے کہ جناب وہ کسی کا محتاج ہو, نہیں, مخلوق محتاج ہوگی سبب اور اسباب کی, تو وہ پھر ایسے اسباب خلق کرے گا کہ جس سے مخلوق متغیر ہو, وہ ان تغیرات کو خلق کرے گا جس سے مخلوق متغیر ہو, ٹھیک ہے. تو یہ جو ضرورت ہوگی یہ اس کی ضرورت نہیں ہے, مخلوق کی ضرورت ہے, ٹھیک. یہاں سے ایک اور بحث چھڑتی ہے عالم اسلام کے اندر مختلف فلاسفہ اور متکلمین کے درمیان, کہ خدا کے جو افعال ہیں کیا غرض رکھتے ہیں, کیا غرض ہوتا ہے ذاتی اس کا, اس کے فعل میں؟ یقیناً فاعل حکیم جو ہے وہ کوئی کام ابس نہیں کرتا, ہر فعل کے اندر کوئی نہ کوئی حکمت اور اس کا غرض چھپا ہوا ہوتا ہے. لیکن یہ غرض کس کا ہوتا ہے؟ اس کا, اگر اس کا غرض سمجھائیں گے تو پھر یہ صمدیت سے ٹکرائے گی بات, کہ اگر غرض رکھتا ہے تو پھر بے نیازی کیا شے ہے؟ تو یقیناً غرض تو رکھتا ہے, غرض ہوتا ہے, لیکن یہ غرض ذاتی نہیں ہوتا, یہ غرض فعلی ہوتا ہے. یعنی چونکہ مخلوق کو ضرورت ہے, مخلوق کو اس تغیر کی ضرورت ہے, تو ان تغیرات کو خلق کیا جائے, ٹھیک ہے. تو یعنی فاعل حکیم جو ہے اس کا ہر فعل جو ہے وہ حکمت سے پر ہوا کرتا ہے. اب یہاں پہ خدائی اختیارات کا کسی کے لیے قائل ہو جانا, کسی شخص یا کسی گروہ کے لیے خدائی اختیارات کا قائل ہو جانا, جیسے کہ مفوضہ کا عقیدہ ہے جو تفویض کے قائل ہیں کہ پروردگار عالم کے اختیار بے آئینے ہی کسی کو حاصل ہیں اور اب وہ رخصت پر ہے, और वो बंदा जो है वो उसके बिहाफ पर अब सारे के सारे रबूबियत के उमूर जो हैं सारे वो चला रहा है। तो ये मुशरिकाना अकीदा है, हिंदुओं का अकीदा है। जैसे ईश्वर का तस्करा मैंने किया था कि उसने खल्क किया और उसके बाद जो है वो अवतार और उसके भगवान और जनाब जितने भी वो हैं देवियाँ जो वो सब के सब निज़ाम चलाते। नहीं, ऐसा नहीं है। खल्क के साथ साथ जो हमने थुम्मा अस्तवा अल अर्श, अस्तवा की बात की थी, वो यही तदबीर की बात थी। खुदा के बनाए हुए कवानीन का इनकार कर देना कि नहीं मानता मैं इसको, तो यहाँ पर भी आप खुदा न खास्ता वो शख्स शिर्क का मुर्तकिब होगा। यानी कि खुदा के कानून के अलावा ये कोई कानून लेकर आना चाहता है, ठीक है। तो यहाँ पर खुदा के रबूबियत, खुदा के इख्तियार और खुदा के कानून के मुकाबिल एक कानून लाके खड़ा कर देना, ये भी शिर्क ही की वादियों में सफ़र करने के मुतरादिफ है। या खुदा के बनाए हुए का इनकार कर देना, जब एक कंकर को घुटली और घुटली को कंकर कहते हैं तो शिर्क शुरू हो जाता है। तो जो खुदा का बनाया हुआ नुमाइंदा हो उसको ना माना जाए, तो ये भी यहाँ से भी जो है वो बेसिकली शिर्क यहीं से भी शुरू हो जाता है। तौहीद और शिर्क की हदें क्या हैं, बस इतना समझ लीजिए। खुदा और इंसान के दरमियान मिनल्लाह और इलल्लाह है। यानी कि मिनल्लाह से पीछे चले जाइए, इलल्लाह से आगे चले जाइए, तो शिर्क की हदें ये हदें हैं। हर शय को मतलब यूँ समझ लीजिए कि मिनल्लाह और इलल्लाह, एक तौहीद नज़री है तो दूसरी तौहीद अमली है। मिनल्लाह यानी कि हर शय खुदा की तरफ से है, ये नज़रिया रखना यानी कि ये थ्योरी है, ये तौहीद नज़री है। इलल्लाह यानी कि हर काम खुदा के लिए करना, यहाँ फेल इन्वॉल्व हो रहा है, हाँ यहाँ यहाँ प्रैक्टिकल है, तो ये है तौहीद अमली। मिनल्लाह तौहीद नज़री, इलल्लाह तौहीद अमली। तो मोमिन का हर फेल जो है या मिनल्लाह होता है या इलल्लाह, या हर एक्टिविटी, या अगर एक्टिविटी हो रही है तो वो इलल्लाह है, कुर्बतन इलल्लाह खुदा के लिए। वो घर से जॉब के लिए निकलता है, कुर्बतन इलल्लाह खुदा के लिए। क्यों? उसने ज़िम्मेदारी रखी है कि जायज़ और हलाल रोज़ी कमाओ, तो हलाल रोज़ी कमाना जो है वो इलल्लाह की फहरिस्त में आएगा ना। बीवी बच्चों की किफ़ालत है, किसके ज़िम्मे? तो ये जो अब किफ़ालत कर रहा है, यहाँ तक के बच्चों को घुमाने ले जा रहा है, सीरू फिलर्स फंसुर कैफा कहना है आकिबतुल मुकज़्ज़िबीन, उसका कोई काम जो है वो यहाँ तक के मुबाह भी नहीं होगा। मोमिन का हर काम जो है मुस्तहब होगा, वाजिब होगा। फेले अबस नहीं करता, अपना वक्त ज़ाया नहीं करता। फिर सूरह फुरकान के अंदर एक सिफ़त इबादुर्रहमान की ये भी है कि वो अपना वक्त ज़ाया नहीं करते। जब वो किसी गुनाह की महफिल को देखते हैं, कहीं लाहो लाभ की महफिल को देखते हैं, वहाँ दूर से निकल जाते हैं, वहाँ पर अपना वक्त। आयतुल्ला मोहम्मद हुसैन नजफ़ी का मुझे एक वाक़या याद आ गया कि जिस ज़माने में वो जवाहिरुल कलम लिख रहे थे, उस दौरान लिखने के दौरान उनके जवान बेटे का इंतकाल हुआ। उनको जब उसकी मैयत को रखा गया तो उसके अंदर तैयार होने में कुछ देर थी। सुन सकेंगे, जब मैंने पहली बार ये वाक़या पढ़ा मैं हिल कर रह गया। उनको मालूम हुआ कि अभी कुछ देर है तजहीद व तकफीन में। उन्होंने अपना बस्ता खोला, किताब निकाली और वो जो किताब लिख रहे थे उसको लिखना शुरू कर दिया। जवान बेटा, ये है इबादुर्रहमान की खसूसियत कि एक लम्हा भी जो है वो अपने जो जो ज़िम्मेदारी है उससे पीछे नहीं होते। इसके बाद थोड़ी सी बहस को और आगे बढ़ाते हैं। खुदा की सिफात ही की बहस चल रही है, अहद और वाहिद। ये बातें हम इसलिए कर रहे हैं कि मुख्तलिफ जगहों से अमूमन हमें कुछ सवालात इस किस्म के आते हैं, और कभी हमारे शागिर्द और हमारे कुछ लोग कुछ सवाल करते हैं कि हमने फ़लाँ जगह ऐसा कुछ सुना है, हाँ, कि वो खुदा जो है ना वो वाहिद नहीं है, वो तो अहद है, इस तरह की बहुत सारी चीज़ें। तो मैंने सोचा कि आपके सामने चंद रवायात आइम्मा ताहरीन से नक़ल करूँ। अहद वहदत के मादा से लिया गया है, चाहे अहद कहें या वाहिद कहें, मानवी अंदाज से मानवी एतबार से एक ही बात है, यानी कि यकता है, एक है। मानवी एतबार से वाहिद कहेंगे तो भी एक है, अहद कहेंगे तो भी एक है, लेकिन और दोनों लफ्ज़ एक ही ज़ात की तरफ इशारा करते हैं, इसलिए दोनों में कोई मसला नहीं है। लेकिन एक आराबी ने सवाल कर लिया मौला अली से और पूछा कि वो खुदा जो है वो वाहिद है या अहद है। अब आपने उसको बहुत ही खोल कर जवाब दिया, बहुत ही हर तरह से, कि देखो جب ہم یہ کہتے ہیں کہ خدا واحد ہے تو اس کے چار معنی ہیں، چار انداز سے واحد کہا جا سکتا ہے، اس میں سے دو جو ہیں وہ باطل ہیں، دو جو ہیں وہ صحیح ہیں۔ دو اعتبار سے واحد کہیں گے تو یہ صحیح نہیں ہے، لیکن دو اعتبار سے کہیں گے تو وہ ٹھیک ہے۔ کہا کہ واحد اگر اشیاء عالم میں کوئی اس کی شبیہ نہیں ہے، ہاں پروردگار ایسا ہی ہے، لیس کمثلہ شیء، اس کی کوئی مثل نہیں ہے، لیس کمثلہ، کمثلہ شیء، ایک ہے مثل ایک ہے مثل، اس میں فرق ہے۔ مثل اور مثل میں کیا فرق ہے؟ مثل مثال کے طور پہ، مثال کے طور پہ لیا جاتا ہے، اللہ نور السماوات والارض مثل نوره كمشكاه فيها مصباح المصباح في زجاجه الزجاجه كانها كوكب دري يوقد من شجره مباركه زيتونه لا شرقيه ولا غربيه يكاد زيتها يضيء ولو لم تمسسه نار نور على نور۔ یہ جو تشبیہات اور یہ جو مثالیں دی جا رہی ہیں یہ کیا ہیں؟ یہ مثل ہے، تو مثال بیان کی جا سکتی ہے، لیکن لیسا کا مثل ہی شائع، اس کے مثل کچھ نہیں ہے، اس کے برابر کچھ نہیں ہے۔ اس کے برابر کس کو لا کے کھڑا کرو گے؟ کیا اس کے علاوہ کچھ ہے؟ کیا کوئی ہے جو اس کے مقابل کھڑا ہو سکے؟ ممکن نہیں ہے، تصور میں بھی ممکن نہیں ہے۔ تو یقیناً اشیاء عالم میں کوئی شائع، کوئی اس کی شبیہ اس کی شبیہ نہیں ہے، خدا ایسا ہی ہے، واحد ہے۔ دوسرا احد المعنی، احدی المعنی یعنی کہ اس کی ذات ناقابل تقسیم ہے، نہ خارج میں اور نہ عقل میں، پروردگار ایسا ہی ہے، نہ خارج میں تقسیم ہو سکتا ہے، جیسا میں کہہ رہا ہوں تصور بھی نہیں کر سکتے آپ، اور نہ عقلاً ایسا ممکن ہے۔ یقیناً اس کو ہم احد المعنی کہیں گے، خدا ایسا ہی واحد ہے۔ لیکن دو اور طرح کے واحد ہیں، ایک واحد ہے جسے ہم کہتے ہیں واحد نوعی، واحد نوعی۔ اگر ہم کہیں گے سیب کیا ہے، ہم کہیں گے سیب پھلوں میں سے ایک پھل ہے، پھلوں میں سے ایک پھل ہے، یعنی کہ آپ نے کمپیریزن کیا بہت سارے فروٹس کے درمیان سے ایک پھل ہے، یہ نوعیت کو بیان کر رہا ہے، یہ واحد نوعیت کی طرف لے جا رہا ہے، نہیں خدا یہ واحد نہیں ہے، نوعیت، ہاں ورنہ خدا کے علاوہ کچھ اور تصور کرنے پڑیں گے، تب اس میں پھر واحد کہیں گے کہ بھائی ان میں واحد ہے، ان میں واحد ہے، تو یہ واحد خدا نہیں ہے۔ اور پھر دوسرا جسے ہم کہتے ہیں وحدت عددی، یہ واحد عددی جس کے اندر تعدد اعداد کا امکان ہو، انکریمنٹ کا چانس ہو، ون کے بعد کیا آتا ہے؟ ٹو۔ اگر ہم کہیں گے خدا ایک ہے تو ایک کے بعد کیا آتا ہے؟ دو، دو کے بعد تین، تعدد اعداد کا امکان موجود ہے، تو اس کو ہم یہ والا واحد نہیں کہہ سکتے۔ بہت سارے فلسفیوں نے جو کہا ہے کہ جناب وہ واحد نہیں ہے، چونکہ ایسا ہے کیونکہ واحد بھی دو نصف کی جمع ہوا کرتا ہے تو مرکب ہوتا ہے، اور واجب الوجود بذات جو ہے وہ مرکب نہیں ہوتا، تو انہوں نے یہی والا پوائنٹ اٹھایا تھا، لیکن اگر وہ مولا علی کا یہ قول دیکھ لیتے تو ان کا مسئلہ حل ہو جاتا کہ یہ جو واحد ہے یہ واحد عددی ہے، تو یہ واحد خدا واحد نہیں ہے۔ بہرحال تو یہ واحد نہیں ہے، یہ والا واحد واحد نوعی بھی نہیں ہے۔ آپ نے محمد حنفیہ کو جو خط لکھا اس کے اندر صمد کی تعویل کرتے ہوئے فرمایا کہ وہ نہ اسم ہے نہ جسم ہے، نہ اس کا کوئی مثل ہے نہ نظیر ہے، نہ صورت ہے نہ تمثال ہے، نہ حد ہے نہ حدود ہے، نہ محل ہے نہ مکان ہے، نہ حال ہے نہ یہ ہے، نہ یہاں ہے نہ وہاں ہے، نہ پر ہے نہ خالی ہے، نہ کھڑا ہے نہ بیٹھا ہے، نہ ساکن ہے نہ متحرک ہے، نہ ظلمات ہے نہ نورانی ہے نہ نفسانی ہے، اس کے باوجود کوئی جگہ اس سے خالی نہیں ہے، اور کسی مکان میں اس کی گنجائش نہیں ہے، نہ وہ رنگ رکھتا ہے، نہ انسان کے دل میں سماتا ہے، اور نہ ہی اس کی کوئی نو ہے، یہ سب چیزیں اس کی ذات پاک سے مستغنی ہیں۔ اور اگر ایک دور پر دماغ और अगर आपके और मेरे आठवें मौला का एक जुमला आपके सामने अर्ज कर दूं, खुदा की कसम वो जुमला लिख कर दीवार पे लटकाने के लायक है। और जब कभी भी कोई शक कहीं से गुजरे कि ये कौन सी सिफत बयान हो रही है, तो यकीन कीजिए प्रैक्टिकल करके देखिएगा, हम उस जुमले को देखते थे, हमारा मसला हल होता था। लिख कर रख दीजिए, मौला ने फरमाया वो हर उस शय की जिद है जो आपस में जिद रखती है, वो हर उस शय की जिद है जो आपस में जिद रखती है। ये जो आप बयान कर रहे हैं मोहम्मद अनफिया को खोल कर कि ना वो खड़ा है ना वो बैठा है, यानी कि जब खड़ा है तो खड़ा होना जिद रखता है, तो इसका मतलब अगर हम कहेंगे कायम है तो ये वाला कायम नहीं है कि ये तो जिद रखता है आपस में, वो कोई और है कायम के जो आपस में जिद नहीं रखता। अगर हम कहें कि वहाँ सुकून है तो जी नहीं, इस सुकून को जहाँ हम जिसको सुकून कहते हैं उसका तो जिद मौजूद है, हरकत, यानी कि कभी हरकत की होगी कि आप सुकून में हैं, तो फिर बसीत कहाँ रहा, फिर बेनियाजी कहाँ गई। आप इधर से उधर जाते हैं या बहुत देर तक बैठे हैं तो पहलू बदलते हैं, क्योंकि हमें हाजत है पहलू बदलने की। अगर वहाँ भी हरकत हो रही है उसको कौन सी हाजत है पहलू बदलने की, उसने तो इतना अहतमाम किया है कि बंदे के जहन में ये ख्याल तक ना आए कि जब सूरह इसरा की बात की तो कहा सुबहानल्लज़ी यस्रा बिअब्दिही लैलन मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा। ये आयत ऐसे हो सकती थी ना, अल्हम्दुलिल्लाहिल्लज़ी यस्रा बिअब्दिही लैलन, तबारक अल्लज़ी यस्रा बिअब्दिही लैलन मिनल मस्जिदिल हराम मिनल मस्जिदिल मस्जिदिल अक्सा। माज़ल्लाह, मैं कोई तब्दीली नहीं कर रहा कुरान में, मैं तो तफक्कुर कर रहा हूं इसमें। भाई ऐसी हो सकती थी ना, जगह जगह ऐसी आयतें मिलती हैं ना आपको, लेकिन यहां पर खास सुबहान कहकर क्यों कहा, सुबहान अल्लज़ी असरा बेअब्दिही लैलन, पाक है वो परवरदिगार जो ले गया अपने बंदे को रातों रात। असरा का मतलब ही रात को लेके जाना है, उसके बाद ताकीद कर रहा है लैलन, कुरान के बाद फालतू वक्त नहीं होता, कोई मसला है, ताकीद कर रहा है रातों रात ले गया, रातों रात ले गया। अब ले गया से कहीं जहन में ये ना आए कि कहीं था, आया अपने बंदे को लिया और ले गया। ये आना और जाना, जिस्मो जिस्मानियत के कायल ना हो जाना। अगर जिस्म जहन में आए तो आयत को शुरू में पढ़ लेना सुबहान अल्लज़ी, पाक है वो रब, जिस्मो जिस्मानियत से पाक है, इस आने जाने से पाक है, हैं तेरे औसाफ में शामिल नहीं आना जाना, मुतमइन हूँ कि मेरा दिल है ठिकाना तेरा। तो ये किसी शायर ने क्या खूब कहा। बहरहाल तो यहाँ से हम बात को और आगे बढ़ाते, अल्लाह के नाम का अहतराम, खुदा के नाम का अहतराम, अल्लाह जल्ला जलालहू के नाम का अहतराम क्या है कि अल्लाह ताला के नाम के साथ अज़्ज़ा व जल आप लगाते हैं, कोई इज़्ज़त व जलाल वाला है, या जल्ला जलालहू, जल्ला जलालहू यानी कि उसकी जलालत शान बहुत अजमत और जलाल वाली है, यानी कि सबसे बुलंद है, बहुत बुलंद है, बहुत अजमत वाली है और बहुत जलाल वाली है। गोया ये सिफत कई जिन्सों में नहीं पाई जा सकती, ये वही जो ज़ात वाजिबुल वजूद बेज़ात होगा, जो बेज़ात वाजिबुल वजूद होगा, जो किसी की अपनी इल्लत नहीं रखता होगा, ये लफ्ज़ उसी को ज़ेबा देगा कि उसकी शान बुलंद है। तो यकीनन ये लफ्ज़ अब किसी और मखलूक के लिए नहीं बोला जा सकता, मखलूक की सिफात उसकी मसल नहीं हो सकती। तो अब चाहे कितनी हुई बुज़ुर्ग शख्सियत हो, हाँ आप उनके लिए कहेंगे अलैहिस्सलाम, हाँ कभी कहेंगे रज़ियल्लाहु ताला अन्हु, और बुलंद है, खुदा ने सलाम किया है, खुदा ने सलामती भी आपके अलैहिस्सलाम कहेंगे, लेकिन इससे ऊपर कुछ सिफत खुदाई सिफत नहीं दे सकेंगे, जल्ला जलालहू नहीं कह सकेंगे, मखलूक के लिए ये लफ्ज़ नहीं आ सकेगा, ठीक है, क्योंकि मखलूक जितनी ही बुलंद होगी मखलूक रहेगी और खालिक से हर हर लहजा मोहताज रहेगी, तो जो मोहताज होगा वो जल्ला जलालहू कैसे हो सकेगा, ठीक है। तो अगर कहीं कहा जाएगा तो यकीनन खुदा की समदियत का इनकार किया जाएगा, अगर किसी के लिए यह अकीदा रखा जाएगा तो खुदा की समदियत खतरे में पड़ जाएगी। बहरहाल غلات اور مفوضہ کا کچھ اسی قسم کا عقیدہ رہا ہے کچھ ہستیوں کے بارے میں. غلات کون تھے؟ جسے ہم کہتے ہیں غالی، جو حد سے تجاوز کرتے ہیں، آئمہ کو خدائی اختیارات کا عقیدہ دے دیتے ہیں، خدا کی صفات کا، کسی بشر میں حلول کا نظریہ. یہ بنو عباس کے دور میں خصوصیت کے ساتھ یہ والا کام کیا گیا. ابو الخطاب وہ شخص تھا جو کہ ان کا سرغنہ تھا، اور اس نے چند عقائد جو ہیں وہ بدا کیے. ام جعل للہ شرکا خلقو کا خلقہ فتشابہ الخلق علیہم قل اللہ خالق کل شیئن وہو الواحد القہار. ان سے کہتا خدا ہے خالق ہر شے کا، بندے میں یہ صفت نہیں ہے، ہم خلق نہیں کر سکتے، ہم ایجاد کر لیتے ہیں، مختلف چیزوں کو ملا کر ایک نئی چیز ایجاد کر لیتے ہیں. ٹھیک ہے، اس حد تک ٹھیک ہے، یعنی کہ قرآن نے جواب دے دیا ایک طریقے سے ان لوگوں کو. امام رضا علیہ الصلاۃ والسلام نے ارشاد فرمایا، درود پڑھ دیجیے، ہمارے مخالفین ہماری فضیلت میں اپنی طرف سے حدیثیں گھڑ کر انہیں ہم سے منسوب کرتے ہیں. اس عمل کے ذریعے وہ کچھ خاص مقاصد حاصل کرنا چاہتے ہیں، اور وہ تین مقاصد آپ نے بیان کیے. فرماتے ہیں کہ غلو آمیز روایات جو ہمیں ہماری حیثیت سے بالاتر ظاہر کرتی ہیں، تقصیری روایات جو ہمیں ہماری حیثیت سے کم تر ظاہر کرتی ہیں، اور ایسی روایات جن میں ہمارے دشمنوں کے عیوب بیان کیے جاتے ہیں. اب یہ بات سن کے بڑی عجیب سی لگے گی، تشریح بھی فرما دیتے ہیں پھر امام. فرماتے ہیں کہ دیکھو، لوگ جب غلو آمیز روایات دیکھتے ہیں تو ہمارے شیعوں کی تکذیب کرتے ہیں اور کہتے ہیں کہ وہ ہماری ربوبیت کا عقیدہ رکھتے ہیں، یعنی کہ عوام الناس کو ورغلانا اور الگ کر دینا. اور جب دوسری قسم کی روایات دیکھتے ہیں تو ہمارے اس ہی حد کے قائل ہو جاتے ہیں، کم تر روایات کو دیکھتے ہیں تو اس کے قائل ہو جاتے ہیں. اور تیسرا مسئلہ کہ جب ہماری طرف منسوب کی جانے والی روایات میں ہمارے دشمنوں کے عیوب دیکھتے ہیں تو ہماری طرف بھی وہی نسبتیں دے دی جاتی ہیں. وہ کہے گا تم ایسے، وہ کہتا نہیں تم ایسے. تو یہ تو بحث برائے بحث ہوگی، اس قسم کی روایات کو گھڑنا. بہار الانوار کے اندر جلد 26 میں صفحہ 239 اور عیون اخبار رضا کے اندر میں نے اس حدیث کو نقل کیا ہے. مزید آپ چھٹے امام فرماتے ہیں کہ اس شخص پر خدا کی لعنت ہو جو ہمارے بارے میں ایسی بات کہے جو ہم خود اپنے بارے میں نہیں کہتے. خدا کی لعنت ہو اس پر جو ہمیں اس خدا کی عبودیت سے جدا کر دے. وہ روایت کہ جو عبودیت سے جدا کرے وہ ان کی شان بیان نہیں کر رہی، ان کی شان کو گھٹا رہی ہے. اس دنیا میں، اس کائنات میں اگر کوئی افضل مخلوق ہے تو وہ انسان، تمام مخلوقات میں، چیلنج سے کہہ رہا ہوں، تمام مخلوقات میں افضل مخلوق، احسن تقویم کون سی مخلوق ہے؟ انسان ہے. فرشتے، روح الامین یا روح، جو بھی نظریات ہوں، جتنی مخلوقات ہوں، نوری ہوں یا نوری نہ ہوں، اگر مخلوق ہے تو انسان سے نیچے ہوگی. لیکن شرط کیا ہے؟ کہ انسان انسان ہو، انسان اولائک کل انعام نہ ہو. اگر انسان تمام کی منزل پر ہو، جسے کہتے ہیں ایک تمام کی منزل اور ایک ہے کمال کی منزل. تمام کی منزل کیا ہے؟ یعنی کہ وہ صفات کے جو کہ کسی شے میں ہونے ضروری ہوں، جب تک وہ صفات اس میں نہ ہو جائیں آپ کہیں گے کہ ابھی یہ انڈر کنسٹرکشن ہے، ابھی بن رہا ہے، بلڈنگ زیر تعمیر ہے، ابھی بلڈنگ نہیں ہوئی ہے. لیکن جب وہ تمام صفات جو کہ ایک بلڈنگ میں ہونی چاہیے، گھر میں ہونی چاہیے، جب وہ ہو جائیں گی آپ کہیں گے ہاں یہ تکمیل اس کی ہو گئی ہے، تمام ہو گیا ہے یہ. تو انسان میں جو انسانی خصوصیات ہیں جس کی وجہ سے یہ انسان انسان ہے، اگر یہ خصوصیات اس میں پائی جاتی ہیں تو پھر یہ تمام کی منزل پر آئے گا کہ ہاں یہ انسان ہے. اب یہاں سے اس کا کمال شروع ہوگا. اور کمال کی کیا حد ہے؟ کمال کی کوئی حد نہیں ہے. کمال کا جو لفظ ہے وہ خود کمال رکھتا ہے، اس کی کوئی حد نہیں ہے. جہاں کہا جائے کہ دنا فتدل فقا نقا بقا حسینی ودنا، بڑھا پھر کچھ اور بڑھا، یہ کچھ اور کیا ہے؟ یہ بیان کیا جا رہا ہے نا کہ بڑھا، لیکن یہ ابھی کمال پہ نہیں پہنچا، کچھ اور بڑھا، یعنی ابھی بھی اس میں امکان ہے، ابھی بھی کمال کا امکان ہے. چھوڑ دیا پروردگار نے، فکان قاب قوسین او ادنا، دو کمان یا کچھ اس سے کم فاصلہ رہ گیا، پھر چھوڑ دیا، مجھول چھوڑ دیا، کچھ کم فاصلہ رہ گیا، ابھی بھی کمال باقی ہے. تو اس کی کوئی حد نہیں ہے. بہرحال یہیں سے بات کو آگے بڑھاتے ہیں. چھٹے امام کا ایک اور، کہ اپنے جوانوں کے بارے میں غالیوں سے ہوشیار رہو کہ کہیں وہ انہیں خراب نہ کر دیں. मैं समझता हूँ कि इस वक्त इस पूरा शोभ दौर के अंदर ये रविश बहुत तेज़ी से कार फरमा है कि जहाँ पर ये बातें हम अपने लिए कर रहे हैं, किसी गैर के लिए नहीं कर रहे हैं। तो बहरहाल अगर किस किस्म की रवायात, इस किस्म के बयानात कहीं सुनाई दें तो समझ जाइएगा कि यहाँ पे गालियों का एक कोई सिलसिला है। ए मुफद्दल, इन गालियों के साथ नशिश तो बर्खास्त ना करना, ना उनके साथ कुछ खाओ पियो और ना उनके साथ मुसाफिया करो, यानी कि बिल्कुल तर्क ताल्लुक़ कर लो, उनके साथ नशिश तो बर्खास्त तक ना करो। बहरहाल यहाँ पर गालियों की कुछ पहचान फिर बयान फरमाई कि गाली आपको बेअमली की दावत देंगे, बेअमली की दावत देंगे हमेशा, क्योंकि जो अबुल ख़त्ताब था, जो सरगना था इनका, वहाँ से ये सिलसिला शुरू हुआ। रिवायत में अहकाम पर अमल की ताकीद एक तरह से गालियों का रद है, यानी कि जितनी रिवायत अहकाम के ऊपर की गई हैं, इन नशियातीना मैंने तबाना आथारीना वक्तदा आमालीना, हमारे शिया तो वो हैं जो हमारे आथार की पैरवी करते हैं, हमारे आमाल की इक्तदा करते हैं, जितनी भी इस किस्म की रिवायत आइम्मा से सादिर हुई हैं एक ख़ास टाइम पीरियड में बहुत ज़्यादा हुई हैं। उसकी वजह क्या है, कभी गौर कीजिए। जब मैंने पहली बार अली बिन महज़यार को पढ़ा, जो कि आठवें इमाम के सहाबी थे, हमने इनकी तसानीफ़ को देखा, 35 तसानीफ़ तो मैंने देखी, मैं सारी नहीं पढ़ सका, सरसरी सी मैंने तसानीफ़ ज़रूर देखी। अली बिन महज़यार, तो आप लिखते हैं किताबु सलात, किताबु सौम, किताबु हज, किताबु निकाह, ये सारी किताबें किसी ख़ास मौजू को मौजू बहस बनाती हैं, क्यों? इसलिए कि ये वही दौर था कि गाली बेअमली की तरफ लेके जा रहे थे। तो इमाम के इन असहाब ने, इन अमाम 306 नाम मैं ख़ुद पढ़ चुका हूँ जिन्होंने कई कई किताबें लिखी हैं, आपके तकरीबन 35 किताबें हैं फ़िक्ही मौजूआत के ऊपर अली बिन महज़यार की। क्या वजह थी अली बिन महज़यार ने सारी किताबें फ़िक्ह पे क्यों लिखी? अब जवाब मिल गया होगा, क्यों आइम्मा ने अमल की इतनी ताकीद की, क्योंकि दौर छठे सातवें आठवें इमाम का वही दौर है दरमियान का, जिस दौर के अंदर ये फितना जो है वो इसको हवा दी जा रही है। लतनाल वला यतनाल इल्ला बिल्वरा, हमारी मोहब्बत तकवा के बग़ैर हासिल नहीं हो सकती, तकवा है तो मोहब्बत होगी, वो मोहब्बत क्या जो बग़ैर तकवा के हो? जैसे कि एक नाम नेहाद स्कॉलर ने कुछ अरसे पहले कहा कि जिसके गले में मोहब्बत रसूल का पट्टा हो उसे किसी दुपट्टे शुपट्टे की ज़रूरत नहीं है। ये आज का इस्लाम है, नया इस्लाम है। तो फिर कल को कहा जाएगा कि अरे अगर इश्क़ रसूल है तो नमाज रोज़े की ज़रूरत क्या है? क्या इश्क़ है कि वो रसूल तो सारी सारी रात इबादत करे और मैं उसका इश्क का दावा करने की वजह से नमाज छोड़ दूँ? तो बहरहाल ये एक बेकार की बहस है, आगे चलें। तौहीद के असरात क्या हैं? बहुत तवज्जो, बहुत तवज्जो, ये है असल मसला। तौहीद के असरात क्या हैं? खुदा ला यज़ालु लम यज़ल ने कायनात को खल्क किया, ठीक है, चांद सूरज सितारे गैलेक्सीज़ को खल्क किया, गैलेक्सीज़ को खल्क किया, देखा वहाँ पर भी गर्दिश है। ज़र्रे को खल्क किया, ज़र्रे ज़र्रे का सीना चीरा, देखा वहाँ पर भी गर्दिश है। गर्दिश का अंदाज़ भी एक तरफ है, कल मैं बयान कर चुका, आज दिखा भी रहा हूँ आपको। राइट पे जो पिक्चर है वो एटम की पिक्चर है, किस अंदाज़ में इलेक्ट्रॉन उसके गिर्द जो है वो गर्दिश कर रहे हैं। लेफ़्ट पे जो पिक्चर है वो गैलेक्सी की पिक्चर है, किस अंदाज़ में सैारे जो है वो अपने महवर वातकना सुना अलफल की दवार फी मकादीर तबर्रुज है। बिल्कुल ऐसा लग रहा है ना कि कोई शख्स इस गैलेक्सी को देखकर ये वाला जुमला कह रहा है कि यकीनन या तो गैलेक्सीज़ के सामने ही बनी है गोया। तो अतकना सुना अलफल के दवा फी मकादीर तबर्रुज है। तो ये निज़ाम कुदरत है, ये कौन का निज़ाम है? तकवीन का निज़ाम है। कल भी ऐसा ही था, आज भी ऐसा ही है, आइंदा भी ऐसा ही रहेगा। इसके लिए किसी रसूल के भेजने की ज़रूरत नहीं है कि इलेक्ट्रॉन तुमने ये वाला पाथ लेना है, ये गलत है, ये हलाल है, ये हराम है, इसके लिए ऐसा कोई मसला नहीं है। लेकिन जो तशरीई निज़ाम है, चूँकि यहाँ पर मखलूक के पास इख्तियार है लेफ़्ट जाने का भी राइट जाने का भी, हाँ, तो यहाँ पर ज़रूरत है कि यहाँ पर कोई कानून दिया जाए। रोलर कोस्टर को देखा है कभी? बैठ जाते हैं ना उसके अंदर सीट बेल्ट बांध के, बस स्टीयरिंग होता है आपके पास, ब्रेक होती है, क्या होता है? कुछ भी नहीं, सिर्फ चीखना ही होता है आपने, और क्या करना होता है? तो इसलिए वहाँ ट्रैफिक साइन की भी ज़रूरत नहीं है क्योंकि स्टीयरिंग आपके पास नहीं है, आप मजबूर महज हैं वहाँ पर। लेकिन जब आप यहाँ कार में बैठेंगे, यहाँ स्टीयरिंग भी है, ब्रेक भी है, लेफ़्ट भी जा सकते हैं, राइट भी जा सकते हैं, तो अब ज़रूरी है कि यहाँ पर ट्रैफिक सिग्नल भी हो। तो जब कभी भी ट्रैफिक सिग्नल देखें, निशानी देखें, समझ जाएं इख्तियार है आपके पास इधर जाने का भी और उधर जाने का भी, लेकिन कानून ये है कि ना जाना। आप कहेंगे मैं तो चला गया हैं, मैं तो चला गया, तो किसी ने हाथ पकड़ के थोड़ी रोकना है आपका, चालान ही करना है आपका। तो यहाँ पर भी चालान होगा, उधर हाथ पकड़ के नहीं रोका जाएगा, तस्वीर खिंची हुई होगी, जैसे आजकल घरों पर आ जाता है चालान, तो वहाँ पर भी किताब खोल दी जाएगी, उसमें सारी तस्वीरें होंगी, देखो यहाँ ये किया, यहाँ ये किया, यहाँ ये किया, इतना चालान भरना होगा आपने। आप कहेंगे अरे इसको तो मैं भूल भी गया था, ये कौन सी जगह थी, वहाँ याद आएगी। ये मोमिन और मुनाफिक की पहचान है। मोमिन कोई अच्छी काम करता है ना, भूल जाता है, अच्छा काम भूल जाता है, लेकिन कोई गलती हो जाए उसको याद रखता है। एक रिवायत है भलन, चूँकि मेरे उस्ताद ने मुझे बयान की सामने, तो मैं भी बयान कर देता हूँ, मेरे को मसला नहीं। कहते हैं गुरुए शयातीन के अंदर ऐसा हुआ कि शैतान ने एक शख्स को जगाया नमाज के लिए, उठो उठो नमाज पढ़ो। अब उसको सुबह के लिए नमाज के लिए जगाया उसने नमाज, तो वो दूसरे शैतान थे, उसने कहा कि ये क्या हुआ, ये क्या किया तुमने, नमाज के लिए जगा रहे हो उसको। तो ये तो मैं समझ में नहीं आएगी ये बात, है ये ज़रा ऊँचा मसला है, कोई मसला ज़्यादा है यहाँ पर, तो मैं ये बातें छोटी समझ में नहीं आएंगी कि मैंने इसको नमाज के लिए कहा। देखो मसला ये है कि इसकी एक नमाज ख़ज़ा हो गई थी, उसके बाद ये इतना रोया इतना गिड़गड़ाया, परवरदिगार ने इसका दर्जा और बुलंद कर दिया। तो मैंने कहा अभी दो रकत नहीं छूट जाएगा, दुरूद पढ़ते मोहम्मद वाले मोहम्मद। शैतान तो अल्टीमेटली वो देख रहा है ना कि ज़्यादा। तो मखलूक के लिए कानून ज़रूरी है, इसलिए कि मखलूक के पास लेफ़्ट राइट जाने का इख्तियार मौजूद है, कि कोई मखलूक जो है वो नाफरमानी का इख्तियार रखती है, ना करे कि कानून पे अमल करे। इसलिए तौहीद के असरात क्या होंगे फिर, यकीनन जब तौहीदी शख्स कलमा ला इलाहा इल्लल्लाह मुहम्मद रसूलल्लाह कहेगा, इसका मतलब क्या होगा, ला इलाहा इल्लल्लाह, यकीनन कोई इला नहीं, कोई माबूद नहीं सिवाय परवरदिगार के। लेकिन इसका मतलब अगर थोड़ा सा प्रैक्टिकलिटी की तरफ ले के जाया जाए, मतलब वो हर निज़ाम का इनकार करेगा, कोई निज़ाम नहीं सिवाय खुदा के निज़ाम के, वो किसी कानून को नहीं मानेगा मगर ये कि खुदा के कानून के। तो मोमिन शख्स, एक तौहीद परस्त शख्स का कानून वही होगा जो परवरदिगार का कानून होगा। हर काम किया जाने वाला या मिनल्लाह होगा या इलल्लाह होगा। सोच मिनल्लाह किताबें होगी और काम इलल्लाह किताबें होगा। इनफरादी असरात अगर तालिब इल्म है तो पढ़ लिख कर मुस्लिम माशरे के इस्तेहकाम के लिए, कि मुस्लिम माशरा इस्तेहकाम का शिकार हो, ये सोच रख कर तालीम हासिल करेगा। या यूँ कहिए आपके और मेरे ज़माने के इमाम की जो हुकूमत कायम होगी, मैं उसमें अपना अहम किरदार अदा करूँगा और उनको एक ज़मीमा प्रोवाइड करूँगा, ठीक है, स्टेबल माशरा बनेगा। तो ये तौहीद के असरात होंगे इनफरादी। अगर कोई खातून घर में काम कर रही हैं, घर का निज़ाम चला रही हैं, घर को स्मूथली रन कर रही हैं, ये भी तौहीद ही के ज़मरे में होगा। यकीनन शोहर को ढारस होगी कि घर में एक सलीका शार बीवी मौजूद है कि जो तरबियत का काम, बच्चों की तरबियत और घर के काम जो है वो कर रहे, घर सुकून से चल रहा है, तो वो फिर बार माश का जिम्मेदारी जो है वो बेहतर तरीके से अदा कर सकेगा, ठीक है। किसी ने क्या खूब कहा कि मौला अली जो है वो जब जंगों में तलवार चलाते थे तो घर में एक बीवी मौजूद थी ना जो घर का निज़ाम जो है वो देख रही थी, तो उनको घर की फिक्र नहीं थी ना कि वहाँ उन्होंने संभाला हुआ है, बाहर के मामला इन्होंने संभाले हुए। तो एक मुस्तहकम घर क्या बनेगा, एक मुस्तहकम मोहल्ला, मुस्तहकम मोहल्ला यानी मुस्तहकम शहर, एक मुस्तहकम शहर यानी कि एक मुस्तहकम मुल्क और सल्तनत यानी कि मुस्तहकम कौम और माशरा। ऐसा नहीं है कि हम यहाँ बैठे हैं और बराबर में माशरा बैठा हुआ है, नहीं, हम माशरा हैं, आप माशरा हैं, हम मुस्तहकम होंगे, माशरा मुस्तहकम होगा। तो ये इनफरादी असरात हैं। और फिर कुछ असरात हमें नज़र आते हैं कुछ कौमों के अंदर, कुछ लोगों के अंदर, कि जो किसी कानून को एक्सेप्ट नहीं करते मगर ये खुदा के कानून के, इस कानून को एक्सेप्ट करने की सज़ा में अगर उनके बेटे कत्ल कर दिए जाएं कोई मसला नहीं, हयात में ना जिल्लत हमसे दूर है, बेटे शहीद होते हैं हो जाएं, अगर लाशों की कतारें लग जाएँ तो वो उन कतारों से भी डरते नहीं हैं, खौफ ला खौफुन अलैहिम वला हुम यहज़नून, ना उनको कोई खौफ होता है ना कोई हुज़्न होता है। ये है तौहीद परस्त माशरा, अपनी ज़िम्मेदारियों को अदा करता है, ये है तौहीद परस्त माशरा और तौहीद परस्त फ़र्द और अफराद। लेकिन वो माशरा कि जो कि तौहीद से दूर होता है, यानी कि तौहीद अमली से दूर होता है, वहाँ मसाइल कुछ और होते हैं। जब ये कत्ल व गारत गरी हो रही होती है ना, जब वहाँ पे खून बह रहा होता है, तो यहाँ के चैनल्स कह रहे होते हैं कि फला जगह गटर पाइपलाइन फट गई है और वहाँ से पानी बह रहा है, उनको गटर से बहता हुआ पानी नज़र आ जाता है, लेकिन شیخ زگزاکی کا خون بہتا ہوا نظر نہیں آتا. کیا کسی چینل نے یہ خبر نشر نہیں کی؟ اتنا ڈرتے ہیں، اتنا خوف. نائجیریا میں اتنا خون بہ گیا تمہیں نظر نہیں آیا؟ تمہیں گلشن میں پھٹی پائپ لائن نظر آ گئی؟ ہر چینل پہ وہی نیوز تھی. مجھے یاد ہے آج تک میں نے کیپچر کر کے رکھا ہوا ہے، جہاں جہاں موقع ملتا ہے بیان کرتا ہوں. کیوں؟ اس لیے کہ جس خدا کو چھوڑ کر یہ جس خدا کو پوجتے ہیں تو ان کو ڈر ہے کہ کہیں ناراض نہ ہو جائیں، کہیں ڈالر ملنا بند نہ ہو جائیں، کہیں ریال ملنا بند نہ ہو جائیں. تو اس معاشرے ان حکمرانوں کے خدا جو ان کو ڈالر دیتے ہیں، جو ریال دیتے ہیں، تو یقیناً یہ ڈرتے ہیں ان سے. بس یہاں تک ہم نے، مجھے لانا تھا آپ کو توحید کی اپلیکیشن کی، توحید کی امپلیمنٹیشن کی طرف. دس از دا توحید. اب اگر کوئی کہے کہ میں آفس جا رہا ہوں کام کرنے کے لیے، تو ایسا نہیں ہے کہ عبادت جو ہے مصلے پر کی جائے گی اور یہ تو گھر کے کام کاج ہیں اور یہ تو روزگار ہے، یہ تو لگا ہوا ہے. نہیں نہیں نہیں، ایسا نہیں ہے. دین کل پرسوں کہہ چکا، دنیا اور آخرت دونوں کو ملا یہ تو دین ہے. تو کچھ دینی کام، دنیا کا کام بھی دینی کام ہے، آخرت کا کام بھی دینی کام ہے. ایک بلند تر آواز میں صلوات پڑھ دیجیے. یہاں تک تو ہم نے توحید اور اس کے مراتب اور اس کے اقسام اور ان کو ہم نے دیکھا. اب تھوڑا سا معاملہ عدل کی طرف لے کر آتا ہے کہ آپ نے عدل کو شامل کیا تھا کیوں. یقیناً ایک طویل بحث ہے، میں نہیں کر سکتا وہ طویل بحث، صرف اشارہ کر سکتا ہوں. انشاءاللہ پھر موقع ملا تو آپ کے سامنے کبھی عرض کریں گے. یوں سمجھ لیجئے کہ یہ مسئلہ شروع ہوتا ہے جبر اور اختیار کی بحث سے، ٹھیک ہے؟ لیکن یہ بات تو ہم بعد میں کریں گے، پہلے ہم عدل کی تعریف لے لیتے ہیں کہ عدل ہے کیا، عدل کے معنی کیا ہیں. لغوی اعتبار سے، لغوی اعتبار سے عموماً برابری کرنا یا برابری کے معنوں میں لیا جاتا ہے عمومی طور پہ. بھائی عدل کرو، مطلب برابر برابر دے دو. یہ میں عوامی ڈیفینیشن کی بات کر رہا ہوں، حقیقی ڈیفینیشن کی طرف نہیں جا رہا. لیکن اصطلاحی معاملے کے اندر ہم جب لیں گے تو اس کا مطلب ہوگا کہ ہر شے کو اس کے مناسب مقام پہ رکھنا عدل ہے، ہر شے کو اس کے مناسب مقام پر رکھنا عدل ہے. لیکن یہ اس کے معنی عام ہیں، معنی خاص نہیں ہیں. معنی خاص کیا ہیں؟ ہر شے کو اس کے مناسب اور جائز مقام پہ رکھنا عدل ہے. ٹوپی کو سر پہ رکھنا ہے، جوتے کو پیر میں رکھنا ہے. جوتا سر پہ، ظلم. ٹوپی پیر میں، ظلم. لیکن اگر کسی اور کی ٹوپی چھین کر اپنے سر پہ رکھی جائے تو مقام پہ تو رکھی ہے آپ نے، لیکن کیا جائز مقام پہ رکھی ہے؟ صحیح ہے نا؟ تو آپ کہیں گے عدل تو کیا ہے، میں نے اپنے مقام پہ رکھی ہے. نہیں، مقام پہ رکھی ہے، جائز مقام پہ نہیں رکھی. تو اگر کسی کو ہٹا دیا گیا اور کسی اور کو بٹھا دیا گیا جس کا وہ مقام نہیں تھا، اس کا اپنا مقام جتنا بلند ہو ہوا کرے، لیکن جہاں بیٹھے ہو کیا وہ مقام تمہارا تھا؟ کیا وہ جائز مقام تھا؟ ناجائز تھا، ظلم کیا. ہاں، جس نے بھی کیا ظلم کیا. اللہم لن اول ظالم ظلم حق محمد و آل محمد. اس کائنات میں ہر چیز اس کے مقام پر ہے، کوئی چیز اپنی ادھر سے ادھر نہیں ہے. ہم یہ دیکھتے ہیں کیونکہ خدا نے ہر شے کو، اچھا اب یہ ایک مشکل چیز ہے، خدا نے ہر شے کو عدم سے وجود میں لے کر آیا ہے. یعنی وہ شے نہیں تھی، جب نہیں تھی تو کیا کوئی حق رکھتی تھی؟ کوئی حق نہیں رکھتی تھی. آپ ہونے کا کوئی حق رکھتے تھے؟ میں استحقاق رکھتا تھا کہ میں انسان ہوں، میں پرندہ نہیں ہوں، میں پتھر نہیں ہوں، میں انسان ہوں. کیا یہ میرا حق تھا؟ میں نے کوئی کیس فائل کیا تھا، کوئی فارم بھرا تھا، مجھ سے کوئی چوائس پوچھی گئی تھی عالم زر میں کہ کیا بننا ہے تمہیں؟ ایسا نہیں، اس نے خلق کیا ہمیں، تو مجھے بغیر استحقاق کے خلق کیا، میرا کوئی حق نہیں تھا. تو عدل کی خاص معنی مجھ پر نہیں اتریں گے، عدل کے عام معنی اتریں گے کہ ہر شے کو جو ہے وہ مناسب مقام پہ رکھنا، یعنی کہ میری خلقت جو ہے ایک مناسب ہوئی ہے. ٹھیک ہے، مناسب ہر شے، ہر چیز کے لحاظ سے مناسب. یہاں میں ایک کتاب کی طرف آپ کی توجہ دلاؤں گا، توحید مفضل. اس کے اندر خلقت کے کچھ راز اور رموز اور اسرار پوشیدہ ہیں، اس کی تلاوت کیجئے گا، اس کو پڑھ لیجئے گا. اس کے اندر بہت سارے اس طرح کی روایات موجود ہیں کہ فلاں چیز ایسی کیوں ہے، ویسی کیوں نہیں ہے، تو اس کیوں کا جواب وہاں موجود ہے. عدل اور مساوات کے اندر فرق ہے. مساوات کا مطلب پھر وہی لیا جائے گا، برابری، اور عدل جس کا جو حق ہے وہ دیا جائے. مثال کے طور پہ اگر اس تصویر کو دیکھیے، वो तस्वीर जो लेफ्ट हैंड के ऊपर मौजूद है, ये मसावात है कि एक बॉक्स है और आपने सबको एक एक बॉक्स दे दिया, मसावी तकसीम कर दिया, तो उस गरीब को जो पहले नंबर पे खड़ा है क्या फ़ायदा हुआ, उसका हक़ तो पूरा ना हुआ ना। लेकिन जो तस्वीर नंबर दो है, जिसका जो हक़ है उसको दे दो, अगर उसको दो चाहिए तो उसको दो दो, ताकि वो देख सके मैच को कि वहाँ हो क्या। अव्वल तो मुझे समझ में नहीं आया कि मैच यहाँ से क्यों देख रहे हैं, इनके पास टिकट नहीं होगा यकीनन, लेकिन बहरहाल अगर ऐसा देख भी रहे हैं तो हक़ रखता है कि जिसको दो देने हैं उसको दो दो, जिसको एक देना है उसके लिए एक ही काफ़ी है, वही उसके लिए, और तीसरे को ज़रूरत नहीं है। हाँ, तो ये जो है वो अदल है, मसावात नहीं है। अच्छा, यहाँ पर एक और डेफिनेशन आपके सामने रखता चलूँ, एक और नुक्ता देता चलूँ। यूँ नहीं है कि मसावात कोई अदल के मुकाबल में है, मुकाबल नहीं है, उसके ज़ेल में है। यानी कि जब मसावात किया जाएगा तो तकाज़ा अदल होगा कि मसावात किया जाए। ये कायनात अदल पे कायम है, ये निज़ाम अदल पे कायम है। अब अगर कहीं मसावात देखेंगे तो ये तकाज़ा अदल होगा कि यहाँ मसावात किया जाए। माल गनीमत आया है हाथ, तकाज़ा अदल क्या है कि बराबर बराबर दे दिया जाए। ये तकाज़ा अदल है, क्योंकि किसी का कोई हक नहीं है, सबकी मुश्तरका मेहनत है, सबकी मुश्तर, तो फिर रिवॉर्ड सबको मुश्तरका मिलना चाहिए। लेकिन जो सैलरी मिलेगी ऑफिस में, वहाँ तकाज़ा अदल क्या है, वहाँ भी मसावात कर दिया है, पीएन को भी 25,000 रुपये, मैनेजर को भी 25,000 रुपये, सबको बराबर बराबर दे दो। आप कहेंगे क्या हो गया भाई, जिसका जो हक है वो दो। क्यों कहेगा, क्यों, वो भी 9 घंटे काम करता है, ये भी आपसे ज़्यादा काम करता है। हाँ, आप फिर वहाँ पर अपनी कुछ बातें, अब आप समझ गए होंगे, तो वहाँ फिर आप कहेंगे नहीं, जो जिसका हक है वो दो। ऑर्गेनाइजेशन को उसके अगराज और मकासद अहदाफ, उसको चलाने वाला कौन है, इसने तो ठीक है अपना हिस्सा डालना है यहाँ पे, लेकिन लेके चलने वाले जिनके रुतबे हैं सेवा, उनको सेवा मुश्किल है, तो उनका रिवॉर्ड ज़्यादा बनता है। बहरहाल, तो अदल क्यों दीन में शामिल किया गया, दीन उसूल दीन के अंदर। यहाँ पर मैं आपको माजी के झरोकों में लेके चलूँगा कि जहाँ 50 हिजरी के अंदर हम देखते हैं कि उससे कबल, उससे भी कबल, बल्कि कलामी अबहास का आगाज़ हो चुका था उनका, यानी कि कदीम तरीन महवर जो है वो यही मसला जबर और इख्तियार रहा है, जबर व इख्तियार, पहले इंसानी मसला है उसके बाद इलाही मसला है। मेरी कुछ बातें समझ में नहीं आएंगी अचानक से, क्योंकि शायद मुश्किल बहस में कर रहा हूँगा, तो उसके बाद ये रिकॉर्डिंग सुनिएगा तो फिर आहिस्ता ऐसा समझ में आएंगी। बहरहाल, जबर और इख्तियार पहले इंसानी मसला है उसके बाद इलाही मसला है। किस एतबार से, इस एतबार से कि इंसान के मजबूर या मुख्तार होने के एतबार से इंसानी मसला है, और खुदा या तबीई अवामिल के एतबार से कि इल्लत और मालूल के निज़ाम ने हमें आज़ाद छोड़ा भी है कि नहीं छोड़ा, कि ये होगा तो वो होगा तो ये होगा, तो इस निज़ाम ने इंसान को कुछ आज़ाद भी छोड़ा है, अगर इस एतबार से देखेंगे तो ये खुदाई मसला होगा, और अगर इंसान की खिलकत के एतबार से देखेंगे, मजबूर और मुख्तार के हिसाब से देखेंगे, तो ये एक इंसानी मसला होगा। बहरहाल, अब सवाल यहाँ ही पैदा होता है कि जबर और इख्तियार का मौजू खुद इनकी कड़ियाँ जाकर जबर और इख्तियार से मिल जाती हैं। मसला अदल, जबर और इख्तियार, इनकी आपस में कड़ियाँ जो हैं वो मिलती हैं। क्यों? इसलिए कि इख्तियार और अदल, जबर और इनकार अदल, एक दूसरे से बराह रास्त ताल्लुक़ रखते हैं। इस एतबार से कि अब अगर आप शी उसूल खमसा की तरफ तवज्जा करें तो इसके अंदर हमें उसूल दीन मुसलमानों की, उनकी शर्त, ये मैं अपने पिछले दर्स में बयान कर चुका कि अपना शी तशख़्स बरकरार रखने के लिए और वो उमूर जिसके ऊपर अमूमन ईमान रखना ज़रूरी है, उनको उलमा ने ना कि आइम्मा ने उसूल दीन में शामिल किया है, ताकि समझने में आसानी हो सके, ताकि पढ़ने में आसानी हो सके, दिक्कत करने में आसानी हो सके, और कोई वजह नहीं है। तो अदल को भी शामिल करने की वजह यही है कि ईमान रखना तो है ज़रूरी, लेकिन तशख़्स बरकरार रखने के लिए, इसलिए कि जो और जगहों से अदल की डेफिनेशन की जाती है वो जुल्म के बराबर तसव्वुर की जाती है। यानी कि कुछ हजरात हैं, मिसाल के तौर पर अशारी लोग, वही फरमाते हैं कि जनाब खुदा जो करता है वो अदल करता है, वो जो करे अदल है, बादशाह है, आप पूछ थोड़ी सकते हैं कि यह क्यों किया। लेकिन उनके मुकाबले पे जो गिरोह था मोतज़ली, वो फरमाते थे कि नहीं, ऐसा नहीं है, खुदा अदल ही करता है, खुदा जुल्म नहीं करता। तो वो कहते थे कि तुम्हें क्या पता कि अदल क्या है, जुल्म क्या है, उसको वो काम करने दो, जब वो कर लेगा तो कहेंगे हाँ ये अदल है, ठीक है। यानी कि वो होने के बाद की बात करता है, और मोतज़ली होने से पहले बयान करता है कि ये अदल है और ये جو ہے وہ عدل نہیں ہے, ظلم ہے. تو یہاں پر اسلامی نقطۂ نظر سے میں نے آپ کو دو ڈیفینیشنز بتا دیں جبر اور اختیار کے حساب سے. اب یہاں پر ان کی بحثیں شروع ہو گئیں. اس نے کہا کہ نہیں مجبور ہے, اشعری نے کہا مجبور ہے, معتزلی نے کہا نہیں اختیار ہے انسان کو. وہ ایک ایکسٹریم پہ چلا گیا اور یہ دوسری ایکسٹریم پہ چلا گیا, کیونکہ وہ کہتے ہیں نا کہ جب شدت ہو نا دشمن سے لڑائی ہو رہی ہو تو تم عدل سے نہ ہٹ جانا. تو یہ دیکھا یہ ہے کہ دونوں عدل سے ہٹ گئے, واقعی عدل سے ہی ہٹ گئے, عدل کی ڈیفینیشن سے ہی ہٹ گئے. وہ کلن مجبور ہو گیا, یہ کلن مختار ہو گیا. جب آئمہ کی بارگاہ میں سوال کیا گیا تو آپ نے فرمایا کہ لا جبر ولا تفویض ولیکن امر بین الامرین, کہ نہ جبر ہے نہ تفویض ہے, امر جو ہے وہ اس کے درمیان ہے. درود پڑھے محمد والے محمد. عدل کیوں شامل کیا گیا؟ معلوم ہو گیا. قسم کیا ہے اس کی؟ عدالت تکوین. تکوین کا مطلب کون کے اندر عدل, اور اس کائنات کا جیسے ہم کہتے ہیں کہ ایک مقصد ہے. ابس کوئی بھی شے خلق نہیں کی گئی ہے, یہ چرند یہ پرند یہ ہوائیں ان سب کا ایک مقصد ہے. یہ کس کے لیے پیدا ہوئے ہیں؟ کل میں نے بیان کیا انسان کے لیے, ان کا مقصد ہی یہی ہے. اور انسان کیوں پیدا کیا گیا ہے؟ خدا کے لیے. تو اب عدل ہے کہ کائنات کے ہر جز کا ہدف بھی کائنات کے ساتھ جڑا ہوا ہو, یہ عدل تکوین ہے. مثال کے طور پہ ان اللہ یأمر بالعدل والإحسان وإيتاء ذی القربى وينهى عن الفحشاء والمنكر. سورج یا آپ جمعے کے دن عموماً یہ والی آیت سنتے ہوں گے. والبغی یعظکم لعلکم تذکرون, خدا حکم دے رہا ہے عدل کا. والإحسان, عدل کے ساتھ جو لفظ بولا جائے وہ احسان بولا جائے, ٹھیک ہے؟ یعنی جہاں اپنا حق چھوڑ دیا جاتا ہے یہ احسان, اپنا حق بھی کسی کو دے دیا جائے یہ احسان ہے. تو عدل الہی کی اقسام کے اندر جو دوسری قسم ہے وہ ہے عدالت تشریع. وہ تھی عدالت تکوین. کون کے اندر عدل؟ کہ جو خلق کی ہے اس میں عدل ہے. یہ آنکھیں جس مقام پر ہیں یہی عدل ہے, اگر ادھر ادھر کہیں ہوتی تو عدل نہ ہوتا. عدل تشریع یعنی کہ شریعت کے اندر عدل, کہ جو قانون تمہیں دیا گیا اور مجھے دیا گیا اس میں پروردگار عالم نے عدل کو ملحوظ رکھا ہے. یعنی کہ کوئی ایسا حکم نہیں دیا جائے گا کہ جو ظلم ہوگا. آپ کو اگر کہا جائے کہ رمضان کے روزے فرض کیے گئے ہیں رکھو, تو آپ رکھ سکتے ہیں تو یہ حکم دیا جا رہا ہے. بہت سے لوگ ہیں نہیں ہم نہیں رکھ سکتے. آپ کو معلوم ہے کہ آپ نہیں رکھ سکتے, اور اللہ کو نہیں معلوم تھا کہ آپ یہ والی بات. ہاں تو رکھ سکتے ہیں. جس نے روزے فرض کیے ہیں استطاعت بھی وہی دیتا ہے, اور جو لوگ روزے رکھتے ہیں ماشاءاللہ آج تک ہم اتنے روزے رکھ چکے, کبھی احساس ہوا؟ ہاں کبھی خوف ہوا کہ ہم پورا نہیں کر پائیں گے روزہ؟ بلکہ سمجھ میں نہیں آتا کہ اتنی پاور آ کہاں سے جاتی ہے. یقیناً جو ہے, اور خیر اگر میں آپ لوگ ماشاءاللہ اتنے ڈیلی یہاں پر آ رہے ہیں, میں تو پانچ دن تک صرف آؤں گا, آپ تو پہلی رمضان سے یہاں پر آ رہے ہیں, اور دنوں کے اندر ہمت نہیں ہوگی آپ کی؟ غور کیجئے گا آفس سے آنے کے بعد کہ مجھے وہاں جانا ہے, نہیں ہوگی ہمت. رمضان میں نہ جانے کیا ہوتا ہے, دو تین چار جہاں چاہو چلے جاؤ. کون ہے جو یہ استقامت دے رہا ہے؟ کون ہے جو یہ لطف دے رہا ہے؟ تو بس یاد رکھیے گا, میں شاید بہت آگے نہ جا سکوں گا مگر یہ بات چونکہ آ گئی ہے تو بات کو ختم کروں گا. یاد رکھیے گا دوستوں, ظرف اور مظروف کی بحث ہے. یہ پانی کا گلاس دیکھ رہے ہیں, اس کے اندر ایک حد تک پانی ہے. میں اس میں کچھ اور پانی ڈالوں گا یہ چھلک جائے گا. ظرف اور مظروف, جو اندر شے ہے وہ مظروف ہے, جو باہر ہے وہ ظرف ہے. دیکھا یہ گیا ہے کہ جب ہم مظروف کے اندر, جب ہم اس ظرف کے اندر مظروف ڈالتے ہیں تو پھر جتنا ظرف ہوتا ہے اتنا پانی آ جائے گا, اس کے بعد چھلک کر باہر چلا جائے گا, ٹھیک ہے؟ لیکن کچھ مظروف ایسے ہوتے ہیں کہ جب جس ظرف میں ڈالا جاتا ہے تو وہ ظرف قوی ہو جاتا ہے. مظروف ڈالے جاؤ ظرف بڑا ہوتا جائے گا, بھرے گا نہیں کبھی. رمضان المبارک ایسا ہی مظروف ہے, اور یہ نفس انسانی یہ ظرف ہے. رمضان المبارک مظروف ہے, اپنی نعمتیں اپنی توفیقات آپ کے نفس میں منتقل کیے چلے جا رہا ہے, اور اگر یہ نفس برائیوں سے پاک ہے تو پھر یقیناً اس کے نتیجے میں قوی تر ہوتا چلا جائے گا, یہاں تک کہ شب قدر کو پالے گا. پہلی رمضان سے جو سلسلہ شروع ہوگا شب قدر کو پالے گا, اور ایک روایت کے اندر کہ پھر وقت کا امام فرشتوں کے سامنے فخر اور مباحات کرے گا کہ دیکھو میرا بندہ, میرا ماننے والا میرے لشکر میں ہے یہ, اور یہ کیا کیا عبادت کر رہا ہے, کیا راز و نیاز کر رہا ہے, فخر کرے گا. آپ یہاں دعا پڑھ رہے ہوں گے, وہاں وقت کا امام آمین کہہ رہا ہوگا. تو وہ کیفیت یقیناً, کیونکہ خدا نے ہمیں اور آپ کو اس مہینے میں بزرگ ترین ہستیوں کے برابر کر دیا ہے. کیونکہ کس مہینے کا استقبال کیا ہے آپ نے؟ وہ مہینہ کہ جو اللہ کا مہینہ ہے, اللہ کا مہینہ ہے. اس لیے وہ توفیق اور فیوز اور برکات ہم جو ہیں وہ سمیٹ رہے ہیں. بس میں اپنی گفتگو کو ختم کروں. عدل تشریعی تیسری قسم آپ کے سامنے بیان کر رہا ہوں, عدل جزائی, یعنی کہ جب میزان قائم ہوگا اور سزا اور جزا کا فیصلہ ہوگا. عربک میں اگر جزا کہیے تو بس وہی کافی ہے, جزا. اگر سزا ملنی ہے تو وہ بھی جزا ہی ہے, اگر جنت میں جانا ہے تو وہ بھی جزا ہے, یوں نہیں ادھر الگ الگ نہیں ہے معاملہ. انسان کو اس کی کارکردگی کے مطابق جزا یا سزا دینا جسے ہم کہتے ہیں. یوں سمجھ لیجئے کہ بالعدل قامت السماوات والارض, رسول اللہ کہا کہ عدل کے اوپر جو ہے وہ زمین اور آسمان جو ہیں یہ قائم ہیں. بس یہاں پر ہم اپنی گفتگو کو روکتے ہیں. تین قسم ہم نے عدل کی پڑھ لی, یہ دیکھ لیا کہ عدل جو ہے وہ کیوں اصول دین کے اندر شامل کیا گیا ہے, اور یقیناً عقلی طور پر بھی یہ ثابت ہوتا ہے کہ خدا عادل ہے. کیوں؟ اس لیے کہ اگر خدا عادل نہیں ہے تو کیا ہے؟ ہیں عدل کی ضد کیا ہے؟ ظالم. معاذ اللہ کوئی فاعل حکیم ظلم کرے گا؟ ظلم کیوں کرے گا؟ ظلم کیوں کیا جاتا ہے؟ ظلم کچھ وجوہات پر کیا جاتا ہے. مثال کے طور پہ ظلم اس وقت کیا جاتا ہے جب پریشر ہو, کوئی دباؤ ہو, اوپر سے آرڈر ہو کہ یہ کرو, آپ کے پاس نو کرنے کی چوائس ہی نہیں ہے, یا تو جاب چھوڑ دیجئے یا پھر یس کر دیجئے. تو پھر یہ آپ نے ظلم کیا کسی کے اوپر پریشر میں آ کر. خدا پہ کوئی پریشر ہے؟ ہاں آپ کو خوف ہو کہ یار اس وقت تو میرے ساتھ آ گیا ہے یہ, اس وقت میں اپنے پرانے بدلے جو ہیں وہ نکال لوں اس سے, اور ایک دو زیادہ ہی کر دوں کیونکہ اندر غصہ ہے بہت زیادہ. ادھر کوئی غصے کی کیفیت ہے؟ نہیں, ادھر ایسا کچھ نہیں ہے. تو اس لیے ہم دیکھتے ہیں کہ پھر شہوت, خواہشات نفسانی, اس کے لیے اوپر کوئی آدمی جو ہے وہ ظلم کر دیتا ہے. کیا وہاں پہ کوئی خواہش ہے؟ نہیں ہے. نفس کی خواہش, ذاتی خواہش کوئی نہیں, غرض ہوگا فعلی غرض ہوگا. صحیح. تو خدا کے پاس کوئی بھی وجہ نہیں ہے ظلم کرنے کی, ٹھیک ہے. تو اس لیے چونکہ, اور پھر جو جاہل ہوگا وہ ظلم کرے گا, جسے قانون کا نہ پتہ ہو تو جو مخلوق کو اس کے ہونے سے پہلے جانتا ہے وہ ظلم کرے گا. تو کسی صورت یہ ممکن نہیں ہے, خدا کے پاس کوئی بھی ایسی ضرورت نہیں کہ وہ, یہ عقلی ثابت ہے کہ خدا جو ہے وہ عادل ہے. بس یہاں پر میں اپنی گفتگو کو روکتا ہوں. دعا ہے پروردگار عالم سے کہ ہمیں ان عقائد کو سمجھنے اور ان پر عمل پیرا ہونے کی توفیق عنایت فرمائے. ایک بلند آواز میں درود پڑھ دیجیے. کوئی سوال اگر یہاں پر ہو تو کر لیجیے گا جناب. میں لیتا ہوں بہت. آپ نے اچھا سوال کیا ہے. سوال انہوں نے کیا ہے کہ کیا خدا پابند ہے اپنے بنائے ہوئے اصولوں کا اور قانون کا. سوال یہ ہے کہ یہاں بحث کی جاتی ہے نمبر ایک کہ جیسے مثال کے طور پہ لطف ہے, ٹھیک ہے, تو کیا لطف پروردگار پر واجب ہے؟ یہاں بحث ہے متکلمین کے درمیان کہ یوں سمجھے کہ وجوب کے قائل نہیں ہیں. اس عالم احدیت کے اندر ہم اس کے وجوب کے قائل نہیں ہوں گے, لیکن ہم یہ کہیں گے کہ اس کے علاوہ کوئی دوسرا راستہ ہے نہیں, کوئی دوسری راہ نہیں ہے, کیونکہ وہ فاعل حکیم ہے, اس کا ہر فعل حکمت کے تابع ہوگا, ٹھیک ہے. عالم ہے, علیم ہے, سب سے زیادہ جاننے والا ہے. سب سے زیادہ کا مطلب یہ نہیں کہ کمپیریزن کر رہے ہیں, مطلب وہی جاننے والا ہے, ٹھیک. تو ممکن نہیں ہے کہ اس کا کوئی فعل ناقص ہو, یہ ممکن نہیں ہے, ممکن ہی نہیں ہے. ضروری نہیں کہ ہم اس کو کوئی مجبور کر رہے ہیں, جیسے ہم کہیں کہ ممکن نہیں ہے کہ آپ ایسا کوئی کام کر لیں. کیا مطلب؟ میں قدرت نہیں رکھتا, ہاں, لیکن نہیں, مگر میرے حیثیت سے یہ بات ممکن نہیں ہے کہ آپ کو اس قسم کا کام انجام دیں. تو ہم یہ نہیں کہہ سکتے کہ وجوب ہے, فرض ہے, واجب ہے, نہیں, ایسا نہیں. ممکن نہیں ہے کہ وہ کوئی عبث فعل انجام دے. ایک سیکنڈ میں لیتا ہوں. انہوں نے کہا جی جی जी लाखों में एक जी 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 बिल्कुल, ये तो दूसरी बहस हो गई है। हम तो वाहद और अहदियत की बात कर रहे थे ना। ये जो सिफात है, यानी कि खुदा की किसी सिफत का मज़हर बन जाना, मिसाल के तौर पे बख्शना, बख्शना किसका काम है? मतलब ये किसको जेब खुदा बख्शता है? मैं अगर किसी को माफ़ करूं, मैं एहसान करूं, बख्श दूं, तो ये मैं ये किसकी सिफत को मैं ज़ाहिर कर रहा हूँ? खुदा की। तो इसी तरीके से खुदा रब्बुल आलमीन है, आलमीन का पालने वाला है। लेकिन आप जब दुआ कुनूत पढ़ते हैं तो रब इरहम हुमा कमा रब्बयानी यानी सगीरा, अपने वालदैन को भी रब के तौर पे, यानी कि वो भी पालते हैं, वो भी परवरिश कर रहे हैं, ठीक है। यकीनन यानी परवरिश करना, गार्जियनशिप लेना, राइयत, मसूलियत, आपके आपके मसूलियत में कुनबा है, बच्चे हैं, बीवी है, उसको उसकी आपके पास मसूलियत है, तो इस एतबार से आप उसको पालने वाले हुए हैं ना, ठीक है। लेकिन आप मोहताज हैं कहीं से रिस्क लेकर देने के, तो वो खैरुर राज़िकीन है, इसलिए कह दिया जाता है कि ठीक है, आपको हमने इख्तियार दिया है, आपको हमने ही रिस्क दिया है, और हमारे दिए हुए रिस्क ही से तो आप खर्च करते हैं। ये तो मोमिनीन की निशानियां हैं, मिम्मा रज़क़नाहुम युनफिकून, वो खर्च करते हैं उसमें से जो उनको दिया जाता है, वो खर्च करते हैं आगे, ऐसे ही यकीनन, इसलिए कि खुदा ने दी। इन्नमा नुतअमुकुम लिवजहिल्लाह ला नुरीद मिनकुम जज़ा वला शकूरा, हम तो खुदा के लिए तुम्हें खिलाते हैं। जनाब बिल्कुल, इंसान जल्दबाज इंसान जो है, अच्छा यहाँ पर जो है एक अमूमी बहस की गई है, एक जनरल परसेप्शन में ये बात की गई है, इन्नल इंसान लफी खुसर, इंसान खसारे में है, मेजॉरिटी की बात हुई है कि इंसान जो है वो जल्दबाज है, जल्दबाज है। यहाँ पर मुख्तसर वो मतलब कि एक पॉइंट पिन पॉइंट नहीं किया जा रहा कि जिसने लिया है वो किसने लिया है, उसको नहीं कहा जा रहा ना, एक जनरल बात है कि इंसान जो है उसने ये गुमान किया कि वो जल्दबाज होता है, वो ले लेता है कि हाँ ये भी मैं कर सकता हूँ, ओवर कमिटमेंट कर लेता है, ठीक है। तो इस अंदाज़ में कहा गया, वो शायद कोई जर्नल लिया जाए, स्पेसिफिक ना लिया जाए। जनाब अब पूछिए, आप कुछ पूछ रहे थे। बहुत प्यारा सवाल किया है उन्होंने, और वो बेसिकली जुमला तो इमाम ने इरशाद फरमाया था, मैंने तो नकल किया है। बेसिकली ये इमाम की बारगाह में सवाल पहुंचाना होगा हमें कि आपने कहा कि वो हर उशाई की ज़िद है जो आपस में ज़िद रखती है, तो अदल जो है खुदा आदिल है, तो आदिल का जो उलट है वो तो ज़ालिम होता है, तो वो तो ज़िद रखती है, तो वो फिर अब यहाँ पर सवाल मैंने अर्ज़ किया था कि वो राज़िक है। हाँ, जो राज़िक, जो वो राज़िक है, जो वो सिफत रखता है, अगर तो जहन में ये वाला रिस्क देना है खाली, तो ये तो ज़िद रखेगा। अगर इस दुनिया के अंदर फ़कत कुछ कवानीन हैं उनका एहतराम कर कर, और तो फिर ये एक दर्जे का आदिल है ना। लेकिन वो जो कानून बनाने वाला है जिसके तहत अदल किया जाएगा, या जिस फितरत के तहत अदल किया जाएगा, इसका जो खालिक होगा, जो ये बताने वाला होगा कि वनफ़सिम वमा सव्वाहा फअल्हमहा फुजूरहा वतक्वाहा, वो कौमें के जहाँ खुदा का तसव्वुर नहीं है, जो खुदा को मानती नहीं है, उन कंट्रीज़ में अदालतें होती हैं नहीं होती, तो किस कानून के तहत वो अदालत बनाते हैं? उनको किसने बताया कि अदल अच्छी शय है और जुल्म बुरी शय है? यानी फितरत ने बताया ना अंदर से आवाज़। कानून कोई भी बनाओ वो एक अलग ब्रैकेट होगा, लेकिन इतना तय है कि कोई कानून होगा और उसके तहत इंसाफ किया जाएगा, जस्टिस किया जाएगा, अदल किया जाएगा। तो यकीनन ये इस दर्जे के अदालत और आदिल लोग हैं ये जज साहिबान। एक हद तक। और ख़ुदा को भी ये वाला समझ लिया कि जिनका यहाँ का कानून नाकस भी होता है, इस पर चेंजेस भी होती हैं, तरमीम क्यों होती है आइन के अंदर, आइन में तरमीम होने का मतलब क्या है, यानी कि नाकस था ना, उसने चेंज कर दिया आपने, हाँ, लेकिन उसके कानून में कोई तब्दीली होती है
नहीं,
उधर ना कोई तब्दीली है, ना कोई ना तबद्दुल है, ना तहव्वुल है उसके कानून में। तो यकीनन ये वाला आदिल नहीं है पलंग जी। यहाँ से बात एक ही होती, सवाल है कि यहाँ पे बशर क्यों नहीं कहा जा रहा कि बशर जो है वह जल्दबाज है। यहाँ इंसान यानी कि यूँ समझ लीजिए कि किसी एक इंसान फ़र्द वाहिद की बात नहीं हो रही, जब हम यहाँ इंसान कहेंगे तो यहाँ एक अमूमी तौर पे लिया जाएगा कि इंसान जल्दबाज वाक़ हुआ है, ठीक है, बहुत जल्दी जो है वो फ़ैसले करता है, जल्दबाजी के अंदर काम ख़राब कर देता है कभी, ठीक है, तो ये उस अंदाज़ में लिया जाए। बल्कि यूँ कहिए कि मैं एक और बात करूँ, बात इससे मिलती जुलती है, मिसाल के तौर हज़रत आदम को सजदे का जो कहा गया, इबलीस ने सजदा नहीं किया, शैतान ने सजदा नहीं किया आदम को, तो ये किसको सजदा था? यहाँ पर भी मुफस्सिरीन ने यही बहस की है कि वो सजदा आदम को था या आदमियत को था। अगर तो सजदा आदम को होता तो फिर मसला तो आदम और शैतान के दरमियान था ना, तो मुझे क्यों फेंकाता है वो, हमारा दुश्मन क्यों है? चूँकि दुश्मन हम सबका है, इसका मतलब सजदे में आप शामिल थे वहाँ, हाँ, मसजूद थे आप उस वक्त, हम सही है, तो इसका मतलब वो आदम का मसला नहीं था, आदमियत का मसला था, इंसान का मसला था, इंसान की जो खसूसियात हैं। और यकीनन फरिश्ते ने जो देख कर सवाल किया था उसने भी, इसको बनाएगा कि जो कि ज़मीन में कुछ तो खून करेगा, ठीक है, लेकिन उसके नज़र से वो औसाफ़ ओझल थी कि जो कि परवरदिगार आलम जानता था, और जब आदम की वो खसूसियत देखी, इल्मी बरतरी देखी, तो कह दिया कि हाँ बिल्कुल, हम ला इल्म लना इल्ला मा 'अल्लमताना, हमें तो बस उतना ही इल्म है जितना तूने दे दिया है, ऐसे। तो ये फरिश्ते ने जो है वो अपनी कम इल्मी के बुनियाद पर खुदा को पाक जानते हुए सवाल किया था, मतलब ऐसा नहीं था, एतराज़ नहीं कर रहा था, हाँ, हम तो तेरी पाकी बयान करते हैं, क्या मतलब, यानी कि हम तुझे किसी गलती का वो नहीं मानते जना। और कोई सवाल अगर है तो, क्योंकि वक्त बहुत ज़्यादा है, मैं जल्दी जल्दी से जवाब दूँ फिर मिले तो जी। नहीं, मैं समझ नहीं पाया आपका सवाल। जी जी, फितरत का तकाजा है, जी जी, नहीं नहीं कह सकते। फितरत के अंदर फितरतन, जैसे हमने कहा ना फ़अलहमा फजूरा तकवा, तो फितरत के अंदर फजूर और तकवा का बयान कर दिया गया है ना, आपको इल्हाम हो गया है, यानी कि अगर इस आयत को मिलूँ, एक आदमी जो है वो मिसाल के तौर पर जंगल में रहता है, ठीक है, हाँ, तो जिसको कोई और ज़ाहरी कुछ बताने वाला ना हो, तो वो भी कुछ चीज़ों को अच्छा समझेगा, कुछ को बुरा समझेगा, फितरतन कुछ चीज़ों पर मायल होगा वो और कुछ पर मायल नहीं होगा, तो ये कौन बता रहा है उसको? अभी मैंने एक मुल्क की एग्जांपल दी कि जहाँ पर जो कि एथिस्ट होते हैं, तो वो किस कानून के तहत अदल को अच्छा समझते हैं, किसने बताया अच्छा है, जो तो किसी खुदा को ही नहीं मानते, नबी को ही नहीं मानते, फितरत ने बताया जी। यकीनन उसका इनकार इसलिए कर रहे होते हैं कि इंसान इतने हुजूब के अंदर, इतने हिजाब के अंदर चला जाता है कि उसको हक नज़र नहीं आता, उसको कबूल नहीं करता। बहुत ज़बरदस्त एग्जांपल के, जो चोर और डाकू डाका डालते हैं, तो डाका डालने के बाद जो माल घर लेके जाते हैं ना, तो वहाँ पर भी बराबर बराबर तकसीम करते हैं, बल्कि शायद वहाँ पर भी कहेगा कि नहीं, मेरा ज़्यादा होना चाहिए, क्योंकि मैं अंदर गया था, तुम तो बाहर खड़े थे। तो यहाँ यानी कि फितरत कह रही है कि यहाँ पर ऐसा ही है। वो जिन अकवाम का मैंने एग्जाम्पल दी है ना कि बड़ा जस्टिस है वहाँ पर, बड़ा अदल होता है, तो वो छोटे छोटे मामलों के अंदर नज़र आ रहे हैं ना, बड़े पैमाने पर पूरे मुल्क खा जाते हैं और वहाँ पर बंटवारे करते हैं, हम उनके छोटी छोटी फुटपाथ के ऊपर और दुकान के ऊपर कहते हैं कि जनाब क्या वहाँ पे अदल है, क्या इंसाफ है, लेकिन वो पूरे पूरे मुल्क खाने वाले लोग होते हैं, वहाँ नहीं ज़रा होती हमारी। बहरहाल वक्त बहुत ज़्यादा है, एक और सवाल ले लेता हूँ आपके जनाब। यकीनन यकीनन आप आलिम हैं, वो भी आलिम है, आप कहेंगे ये क्या हुआ, वो तो फिर आलिम नहीं है, वो तो ज़िद रख नहीं, इस ये इल्म आपस में जहल रखता है, तो इसका मतलब वो ये आलिम नहीं हो सकता कि जो आपस में ज़िद रखे, वो आलिम बिज़ात होगा, आप आलिम बिज़ात नहीं है। इसी तरीके से ना वो बताने वाला का मकसद यही है कि जब कभी भी तुम्हें किसी सिफत की ज़िद नज़र आ रही हो तो समझ जाना कि नाम तो एक ही इस्तेमाल हो रहा है लेकिन इस्तेहकाक जो है उसके जो हकीकत है, मानवियत जो है वो अलग है, वो किसी और माना के अंदर बात हो रही है, इन माना में बात नहीं हो रही।